यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। विक्रम सम्मतको नयाँ वर्ष 2082 आपसमा शुभकामना आदान प्रदान गरी मनाइँदै 11 लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नगरकोट भ्रमण वर्ष 2082 प्रारम्भ। विद्यार्थी भर्ना अभियान आजदेखि शुरू। अभियान सफल पार्न सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान। नेपालमा वैदेशिक लगानी चालू आर्थिक वर्षको प्रथम 9 महिनामा झण्डै दोब्बरले वृद्धि। संक्रमण नियन्त्रण गर्न नसक्ने एन्टीबायोटिकका कारण विश्वभर 30 लाख बालबालिकाको मृत्यु भएको हुन सक्ने आशंका। र आईसीसी अण्डर 19 विश्वकप एसिया छनौटमा नेपालको लगातार दोस्रो जीत।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आज विक्रम सम्मत 2082 साल वैशाख 1 गते नयाँ वर्ष मुलुकभर एक आपसमा शुभकामना आदान प्रदान गरी उल्लासपूर्वक मनाइँदैछ। विश्वका जुनसुकै ठाउँमा बस्ने नेपालीले वैशाख 1 गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन्। वर्षको पहिलो दिन आज साथीभाई एवं इष्टमित्रसँग भेटघाट गर्ने मठ मन्दिर उद्यान स्मारक जस्ता स्थलमा घुमफिर वनभोज जस्ता कार्यक्रम गरी नयाँ वर्षलाई स्वागत गरिएको छ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरू गर्ने दिन वैशाख संक्रान्ति अर्थात मेष संक्रान्ति तथा वर्षको जेठो दिनका रूपमा मनाउने प्राचीन कालदेखिको परम्परा समेत रहेको छ। हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता असफलताको मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माणको संकल्प समेत गरेका छन्। आज बिहानै नुहाउने, घर कोठा आँगन सफा गर्ने, मिठो मिठो परिकार खाने, साथी संगति तथा इष्टमित्रसँग सामाजिक सञ्जाल वा फोन सम्पर्कबाट भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने समेत गरिन्छ। पर्यटकीय राजधानी कास्कीको पोखरामा नेपाली नयाँ वर्ष 2082 को स्वागत गरिएको छ। पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट आज स्वदेशी तथा विदेशी पर्यटकहरूले नयाँ वर्षको स्वागत गरेका हुन्। नयाँ वर्षको आगमनसँगै पोखराका प्रमुख पर्यटकीय स्थलमा पर्यटक भरिभराउ छन्। फेवाताल बेगनास सहित विभिन्न मन्दिर र गुफाहरूमा पर्यटकको घुइँचो रहेको छ। नयाँ वर्षको स्वागतका लागि लेक साइडमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको थियो। नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाखौं भक्तजनको लाम लाग्ने भएकाले बिहान 3:30 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुल्ला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर राज भण्डारीले जानकारी दिनुभयो। नयाँ वर्षको पहिलो दिन सोमबार पनि परेकाले धेरै भक्तजनको घुइँचो लागेको हो। आज पशुपतिनाथ लगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड़ लाग्ने गर्दछ। पशुपति क्षेत्रमा आज भारतीय दर्शनार्थीको पनि घुइँचो लागेको संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख राज भण्डारीले जानकारी दिनुभयो। प्रत्येक वर्ष चैत्र वैशाख महिनामा भारतीय दर्शनार्थी पशुपतिनाथ र गुहेश्वरीको दर्शनका लागि धेरै आउने गरेको कोषले जनाएको छ। नगरकोट भ्रमण वर्ष 2082 आजदेखि शुरू भएको छ। नेपाली नयाँ वर्षको अवसरमा भक्तपुरको चाँगुनारायण, काभ्रे प्लाञ्चोकको मण्डन देवपुर, बनेपा र काठमाण्डुको शंकरापुर नगरपालिकाले 2082 11 लाख पर्यटक भित्र्याउने लक्ष्य सहित संयुक्त रूपमा नगरकोट भ्रमण वर्षको शुरूआत गरेका हुन्। भ्रमण वर्षको उद्घाटन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतन्त्रको सुदृढीकरण सहित नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्न सबैको साझा दायित्व भएको बताउनुभयो। राष्ट्रपति पौडेलले विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र भएकाले स्थानीय पर्यटन क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा जोड़ी आर्थिक समृद्धितर्फ लाग्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नगरकोट भ्रमण वर्षले मुलुककै पर्यटन क्षेत्रको समग्र विकासलाई जगाउने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र 2082 को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ। आजदेखि शुरू भएको विद्यार्थी भर्ना अभियानको शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन अभिभावक तथा सरकारवालालाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले सन् 2030 दिगो विकासको विश्वव्यापी लक्ष्य हासिल गर्न सबै शिक्षण संस्थाहरूलाई उत्कृष्ट ज्ञान केन्द्रका रूपमा विकास गरी शिक्षालाई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले समृद्धिको एक आधारका रूपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्तालाई लाग्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले अझै पनि नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या 20% रहेको उल्लेख गर्नुभयो। पछिल्लो समय पानीका स्रोतहरू सुक्न थालेपछि माछा उत्पादनमा नकारात्मक प्रभाव पर्न थालेको छ। जलवायु परिवर्तनका कारण पनि कतिपय प्राकृतिक जलाशयहरू सुक्दा प्राकृतिक माछाहरू लोप हुन थालेका छन् भने नयाँ जलाशयमा पानी कम भएपछि माछा उत्पादनमा नकारात्मक असर परेको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
जलवायु परिवर्तनका कारणले मत्स्य उत्पादनमा नकारात्मक प्रभाव परेको छ। जलवायुमा आएको परिवर्तनका कारणले कतिपय जलाशय तथा सार्वजनिक झीलहरू सुकेका कारणले परम्परागत माछाहरू लोप भइरहेका छन्। धनुषाका अगुवा किसान योग नारायण यादव:
पहिला चाहिँ पोखरीमा पानी कम हुँदैन थियो, अहिले प्राय जसो पोखरीमा पानी धेरै कम भइसकेको छ। कुनै कुनै ठाउँमा पम्प सेटले मात्रै पानी हालेको छ, सबै ठाउँमा पम्प सेटको अवस्था छैन। त्यही भएर अहिले माछा व्यवसायको किसानहरू
नेपालमा 16,000 हेक्टर क्षेत्रफलमा वार्षिक रूपमा माछा खेती हुने गरेको छ। नेपालमा माछा उत्पादन वार्षिक रूपमा 1,13,000 मेट्रिक टन हुने गरेको छ। जलवायु परिवर्तनका कारणले माछाको क्षेत्र तथा उत्पादनको समय परिवर्तन भएको छ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई धनुषाका प्रमुख एवं वरिष्ठ मत्स्य विकास अधिकृत युगल किशोर तिवारी:
मधेसमा टेम्परेचर अलिकति बढेछ, त्यसले गर्दा माछाको जुन प्रजनन ब्रिडिङ समयहरू थियो त्यो चेन्ज भएछ। माछाको प्रजनन कालहरू माघको लास्ट विकदेखि नै शुरू हुन्छ, त्यसले गर्दाखेरि प्रजनन कालमा पनि यसको प्रभावहरू परेको देखिन्छ। नदीहरूको पनि वाटर फ्लो घटेको छ, त्यसले गर्दाखेरि विभिन्न माछाहरूको जुन प्रजनन गर्ने ठाउँहरू थियो त्यो पहिलाको ठाउँहरू विनाश भएर नयाँ नयाँ ठाउँहरू डेभलप भएको छ। र खास गरिकन टेम्परेचर जुन हाई छ, पोखरीहरू सुक्छ, ड्राई पनि हुन्छ, त्यसले गर्दाखेरि पानी व्यवस्थापनमा ध्यान दिनु।
माछाको उत्पादनले नेपाल आत्मनिर्भर बन्दै गएको भएदै पनि अहिले पनि वार्षिक रूपमा 18,000 मेट्रिक टन माछा अपुग रहेको छ। नेपालको कुल माछा उत्पादन मध्ये 60% माछा मधेश प्रदेशका जिल्लाहरूमा उत्पादन हुने गरेको छ। प्राकृतिक जलाशयहरूको संरक्षण एवं जलवायु अनुकूलनको काम गर्न सकेको खण्डमा माछामा पर्ने नकारात्मक प्रभावलाई न्यून गर्न सकिन्छ। अजय कुमार झा, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, जनकपुर धाम।
नेकपा एमालेको आज बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसको अवसरमा 7 कम्युनिष्ट योद्धालाई सम्मान गर्ने निर्णय गरेको छ। सम्मान गरिने व्यक्तिहरूमा क्रमशः लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्न शर्मा न्यौपाने मरणोपरान्त, वाचस्पति देवकोटा गोर्खा, शान्ता मानवी काठमाडौँ, सत्यनारायण मण्डल सप्तरी, शोभाराम बस्नेत दाङ, हरिचरण शिवाकोटी झापा रहनुभएको एमाले उपमहासचिव प्रदीप गेवालीले जानकारी दिनुभयो। त्यसै गरी बैठकले तत्कालीन नेकपा माले र कोर्डिनेशन केन्द्र पार्टी निर्माणका क्रममा 34 नेता तथा कार्यकर्ताको स्मरणमा समेटिएको पुस्तक सेल्टर सार्वजनिक गर्ने निर्णय समेत गरेको छ। उपमहासचिव गेवालीले सरकार परिवर्तनको कुरा गर्नु भनेको सत्ताप्रतिको आसक्ति मात्र भएको बताउनुभयो। केही कमी कमजोरीलाई आधार बनाएर एक थरीले प्रणाली नै उल्ट्याउने कोशिश गर्ने र अर्का थरीको ध्यान केवल सरकार परिवर्तनमा गए पनि त्यो सफल नहुने बताउनुभयो। बैठकमा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मुलुकको समसामयिक विकसित राजनीतिक घटनाक्रमका बारेमा संक्षेपमा जानकारी गराउनु भएको थियो। त्यस विषयमा सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। तराई मधेशका महोत्तरी सहित धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिराहा र सप्तरी लगायतका जिल्लामा आज सतुवाइन पर्व मनाइएको छ। चना, मकै, जौ, भटमास लगायतका वस्तुलाई भुटेर त्यसलाई पुनः पिँधेर पिठो तयार गरिन्छ। सोही पिठोको सातु खाएर आजका दिन मिथिलाञ्चलमा सतुवाइन पर्व मनाइने चलन रहेको जलेश्वर आठका पण्डित बद्री नारायण झाले जानकारी दिनुभयो। यसै गरी देवर भाउजू बीचको स्नेह दर्शाउने पर्व विशु आज सुदूरपश्चिम प्रदेशमा मनाइँदैछ। नयाँ वर्षको पहिलो दिन विशु पर्व मनाउने गरिन्छ। देवर भाउजू बीच सिस्नु पानी छापेर ख्यालठट्टा गर्दै यस पर्वका अवसरमा रमाइलो गर्ने गरिन्छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा मनाइने विशु पर्व आज काठमाडौँमा पनि मनाइएको छ। देउडा समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सुदूरपश्चिम र कर्णाली प्रदेशबाट काठमाडौँमा बस्नेहरूले देउडा खेल्दै र एक आपसमा सिस्नु लगाएर विशु पर्व मनाएको समाजका अध्यक्ष नन्द कृष्ण जोशीले जानकारी दिनुभयो। कार्यक्रममा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र बलियो भए मात्र भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र प्रवर्धन हुने बताउनुभयो। भक्तपुरमा प्रसिद्ध बिस्का जात्रा जारी छ। स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई बिस्केट जात्रा भनेर पनि चिनिन्छ। भक्तपुर नगरको केन्द्रमा रहेको पाँच तले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा शुरू भएको थियो। नववर्षको आगमनसँगै शुरू हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धूमधामका साथ भक्तपुरमा मनाइन्छ भने थिमीमा तीन दिन मनाइन्छ। जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर बिस्का जात्रा शुरू भएको थियो। वज्रयोगिनी माईको जात्रा साँखुमा शुरू भएको छ। चैत शुक्ल अष्टमीका दिन वज्रयोगिनी माईलाई निमन्त्रणा दिने पूजा भए लगत्तै जात्रा शुरू भएको मानिन्छ। औपचारिक जात्रा भने चैत शुक्ल पूर्णिमादेखि नै शुरू हुन्छ। नेवारी परम्परा अनुसार चैत शुक्ल अष्टमी अर्थात गत चैत 23 गतेदेखि नै साँखु बजारमा छालाको जुत्ता निषेध गरिएको छ। यो जात्रा चलेका बेला पानी पर्दा समेत साँखुमा छाता ओढ्न नपाइने नियम छ। यसै गरी घोडा, हात्ती चढ्न नपाइने, घर भत्काउन र नयाँ घर बनाउन नपाइने, छतमा चढेर काम गर्न नपाइने जस्ता नियम लागू भएको छ। वसन्तकालीन सगरमाथा आरोहणका लागि 200 भन्दा बढ़ीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार चैतको तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति दिन शुरू गरिएकोमा बिहिबारसम्म 22 आरोही समूहका 38 महिला र 178 पुरूष गरी कुल 214 जनाले अनुमति पाएका हुन्। विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागि अनुमति लिएर नेपाल सहित 31 मुलुकका आरोहीहरू धमाधम गन्तव्यतर्फ लागिरहेका छन्। आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न भएको छ। आइसफलका डाक्टरहरूले खुम्बु आइसफल हुँदै रूट फिक्सिङ पूरा गरेको विभागले जनाएको छ। लामो समय भोगचलन गरेर पनि जग्गाधनी प्रमाणपत्र पाउन नसकेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई सरकारले जग्गाधनी पूर्जा वितरण गरिरहेको छ। यसै क्रममा आइतबार भूमि समस्या समाधान आयोग मकवानपुरले जिल्लाको बकैया गाउँपालिकाका भिरकोटका भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरेको हो। मकवानपुरबाट संवाददाता विश्वराम अधिकारीको रिपोर्ट।
भूमि समस्या समाधान आयोग मकवानपुरले जिल्लाको बकैया गाउँपालिका साथ स्थित भिरकोटका 59 भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनी पूर्जा उपलब्ध गराएको हो। लामो समय भोगचलन गरेर पनि जग्गा धनी प्रमाणपत्र पाउन नसकेका स्थानीय प्रमाणपत्र पाएपछि खुसी देखिन्थे। परिवारमै पहिलो पटक आफ्नो नाममा जग्गा धनी पूर्जा प्राप्त गर्नुभएकी 75 वर्षीय ठुली माया ब्लोनको प्रमाणपत्र पाएपछि खुसीले आँखा रसायो। स्थानीय मीन बहादुर सञ्जेलले पहिला पनि अन्यत्रबाट भागेरै यहाँ आएको भन्दै बसोबास नै जाने हो कि कसैले भगाउने वा हटाउने हो कि भन्ने चिन्ता लागिरहेको अब भने ढुक्क भएको बताउनु भएको छ।
यो भन्दा अगाडि मलाई धेरै चिन्ता लागेको थियो, यहाँबाट भगाउँछ कि के गर्छ, अब यति पाएपछि ढुक्क भयो।
पछिल्लो पटक गठित भूमि समस्या समाधान आयोगले पहिलो पटक मकवानपुरमा जग्गा धनी पूर्जा वितरण गरेको हो। सरकारको उद्देश्य राम्रो भए पनि प्रक्रिया लामो हुँदा केही समस्या रहेको आयोग मकवानपुरका अध्यक्ष बलराम बलले बताउनु भएको छ।
उद्देश्य राम्रो छ तर प्रक्रिया अलिकति लामो, प्रक्रिया अब छाँटकाट गर्ने भन्ने कुरा उहाँहरू सहमत हुनु भएको छ। लामो प्रक्रिया गर्दाखेरि जनतामा एउटा किसिमको निराशा जाने हुनाले पूर्जा दिनै पर्ने हुँदाखेरि फास्ट ट्र्याकबाट दिनुपर्छ भन्ने मान्यता हाम्रो
छ। भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले संविधान प्रदत्त जनताको अधिकार स्थापित गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनु भएको छ।
समस्या समाधान गर्ने उद्देश्यका साथ निर्माण भए पश्चात यो आयोग अब अन्तिम आयोगको रूपमा घोषित छ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीन नागरिकको समस्या समाधान गर्नकै लागि आयोग गठन भएको र यो अन्तिम आयोग हुने पनि बताउनु भएको छ।
यो सबै फर्म भर्न पाइन्छ अनि हामीले यो फर्मको विस्तार गर्दै जान्छौ भन्ने मान्यताको अन्त्य गर्नको निम्ति एक पटक सूचना निस्किनेछ, त्यो नै अन्तिम सूचना हुनेछ। यस कुरालाई मध्यनजर गरेर पालिकाहरूले, जिल्लाले, जिल्लाको भूमि समस्या समाधान आयोगले सबैले यसमा ध्यान केन्द्रित गरिदिनुको निम्ति पनि अनुरोध गर्न चाहन्छु।
अघिल्लो कार्यकालमा भएको निर्णयलाई निरन्तरता दिँदै आयोगले बकैया सातका भूमिहीन सुकुम्बासीलाई न्यूनतम एक कट्ठादेखि अधिकतम 5 कट्ठासम्म जग्गा उपलब्ध गराएको हो। विश्व राम अधिकारी, रेडियो नेपाल, मकवानपुर।
बागलुङको तमानखोला गाउँपालिकाका कर्मचारी सवार जीप दुर्घटना हुँदा 11 जना घाइते भएका छन्। तमानखोलाको केन्द्र बोङ्गा दोबान बजारदेखि बराहतालतर्फ जाँदै गरेको जीप उकालोमा ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय दाहाल यादवले जानकारी दिनुभयो। दुर्घटनामा गम्भीर घाइते भएका 2 जनालाई उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको र अन्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कालीगण्डकी नदीमा स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता हुनुभएको छ। पर्वतको कुस्मा नगरपालिका 5 मोदीबेणी स्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्कने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका 5 घर भई पोखरा बस्ने 35 वर्षीय विष्णु पन्त चिप लिएर लड्दा नदीमा खस्नु भएको थियो। बेपत्ता पन्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ। संक्रमण नियन्त्रण गर्न नसक्ने एन्टीबायोटिकका कारण सन् 2022 विश्वभर 30 लाख बालबालिकाको मृत्यु भएको ठानिएको छ। यस समस्याका कारण दक्षिण पूर्वी एसिया र अफ्रिकाका बालबालिका सबैभन्दा बढ़ी जोखिममा छन्। संक्रमण निम्त्याउने सूक्ष्म जीवहरू एन्टीबायोटिक औषधिले काम नगर्ने किसिमले विकास भएको अवस्थालाई एन्टीमाइक्रोबियल रेजिस्टन्स एमएएमआर अर्थात प्रतिजैविक प्रतिरोधमा भनिन्छ। एन्टीबायोटिकले काम नगर्ने अवस्था अहिले विश्वभरका मानिसहरूले सामना गरिरहेको जनस्वास्थ्यको सबैभन्दा ठूलो चुनौतीको रूपमा रहेको छ। नयाँ अध्ययनहरूले एएमआरले बालबालिकाहरूको ज्यान लिइरहेको पनि खुलासा गरेको छ। विश्व स्वास्थ्य संगठन र विश्व ब्याङ्क सहित कैयौं स्रोतबाट तथ्याङ्क लिएर दुई विज्ञले तयार पारेको अध्ययन प्रतिवेदनमा सन् 2022 30 लाख भन्दा धेरै बालबालिकाको मृत्युको कारण औषधिले काम नगर्ने संक्रमणसँग सम्बन्धित देखिएको उल्लेख छ। विज्ञहरूको अनुसार यो नयाँ अध्ययनले बालबालिकाहरूमा एएमआर सम्बन्धी संक्रमण 3 वर्षमै 10 गुणाले बढ़ेको देखाएको छ। कोविड संक्रमणका कारण यो संख्या खराब अवस्थामा पुगेको आकलन गरिएको हो। चिनिया राष्ट्रपति सी चिनफिङले व्यापार युद्धबाट कोही विजेता नहुने बताउनु भएको छ। यस वर्षको पहिलो विदेश भ्रमणका क्रममा भियतनामका साथै दक्षिण पूर्वी एसियाको भ्रमण शुरू गर्नुभएका राष्ट्रपति सीले आफ्नो भ्रमणका क्रममा 3 दक्षिण पूर्वी एसियाली समकक्षीसँग भेटवार्ता गर्नुहुनेछ र यसले एसियाली क्षेत्रका लागि विशेष महत्व बोकेको बेजिङले जनाएको छ। भियतनामको प्रमुख नहान दान पत्रिकामा प्रकाशित एक लेखमा सीले दुई देशलाई बहुपक्षीय व्यापार प्रणाली, स्थिर वैदेशिक वैश्विक उद्योग र आपूर्ति श्रृंखला र खुल्ला र सहयोगात्मक अन्तर्राष्ट्रिय वातावरणको दृढतापूर्वक रक्षा गर्न आग्रह गर्नुभएको छ। उहाँले व्यापार युद्ध वा कर युद्धले कुनै पनि विजेता उत्पादन गर्दैन र संरक्षणवादले कसैलाई कहीँ पनि पुर्याउँदैन भन्ने बेजिङको धारणालाई पनि दोहोर्याउनुभयो। भियतनाम 161.9 अर्ब डलरको कारोबार गर्ने दक्षिण पूर्वी एसियाको सबैभन्दा ठूलो चिनिया सामान खरिदकर्ता हो भने मलेसियाले सन् 2024 101.5 अर्ब डलरको सामान आयात गरेको थियो। भियतनामले लामो समयदेखि लसिलो कूटनीतिको दृष्टिकोण अप्नाउँदै आएको छ र चीन र अमेरिका दुवैसँग राम्रो सम्बन्ध कायम राख्ने प्रयासरत रहेको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा मुलुकको पुँजीगत खर्च 29% भएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैत्र 30 गतेसम्मको पुँजीगत खर्च 1,02,90,00,00,00 बराबर भएको हो। पुँजीगत शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,52,35,40,00,00,00 बराबर विनियोजन गरेको थियो। वार्षिक विनियोजनको तुलनामा हालसम्मको पुँजीगत खर्च 29.2% भएको हो। चैत मसान्तसम्म वार्षिक विनियोजनको तुलनामा 53.67% बराबर बजेट खर्च भएको छ। चैत मसान्तसम्ममा 9,98,50,00,00,00 बराबर खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यस अवधिमा सरकारले 14,19,30,00,00,00 बराबर राजस्व उठाउने लक्ष्य लिएकोमा चैत 29 गतेसम्म 8,21,67,00,00,00 बराबर मात्रै राजस्व संकलन भएको छ, जुन वार्षिक लक्ष्यको 57.89% बराबर हो। चालू आर्थिक वर्षको चैत मसान्तसम्म 57,97,00,00,00 रुपियाँ वैदेशिक लगानी स्वीकृति भएको छ। उद्योग विभागले चैत महिनामा मात्रै 13,31,00,00,00 रुपियाँको वैदेशिक लगानी स्वीकृति गरेको छ। गत आर्थिक वर्षको 9 महिनाको तुलनामा झण्डै दोब्बरले वैदेशिक लगानी स्वीकृति भएको हो। 2080-81 चैतसम्म 30,09,00,00,00 रुपियाँ वैदेशिक लगानी स्वीकृति भएको थियो। चालू आर्थिक वर्षको यस अवधिमा 58,00,00,00 रुपियाँ बराबरको वैदेशिक लगानीले अनुमति पाएको उद्योग विभागले जनाएको छ। रकमका हिसाबले 60% सेवा क्षेत्रमा, 32% पर्यटन क्षेत्रमा, उत्पादन मूलक उद्योगमा 5% तथा सूचना प्रविधि क्षेत्रमा 2% र 1% लगानी कृषि क्षेत्रमा भित्रिएको छ। नयाँ वर्षको अवसर पारेर भक्तपुरको गुण्डुमा करिब 8,00,00,000 रुपियाँ लगानीमा रिसोर्ट निर्माण कार्यको शिलान्यास भएको छ। 100 रोपनी जग्गामा निर्माण हुने रिसोर्टमा गैर आवासीय नेपाली संघ एनआरएनए का पूर्व अध्यक्ष शेष घले र नेपाली होटल व्यवसायी अमृत रत्न साक्यले लगानी गर्नु भएको छ। रिसोर्टमा 60 भिल्लाहरू निर्माण हुने र सन् 2027 नोभेम्बर भित्र रिसोर्ट निर्माण पूरा हुने लगानीकर्ताहरूले योजना अघि सार्नु भएको छ। रिसोर्ट नेपाली ब्रान्ड सोनिङ नामबाट सञ्चालनमा हुने र त्यसमा माइस इभेन्ट, अन्तर्राष्ट्रिय सम्मेलन, खेलकुद गतिविधि, खानपान, स्वास्थ्य तथा मनोरञ्जनका लागि उत्कृष्ट गन्तव्यको रूपमा विकास गरिने लगानीकर्ताहरूले बताउनु भएको छ। नेपाल वायु सेवा निगमले जहाज किन्न लिएको ऋणको चैतसम्मको दायित्व भुक्तान गरेको जनाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानका लागि 2 न्यारो बडी र 2 वाइड बडी जहाज किन्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व भुक्तानी गरेको हो। 2 न्यारो बडीको चैतसम्मको पूरा किस्ता र 2 वाइड बडीको आंशिक किस्ता गरी 53,09,55,000 भुक्तानी भएको निगमका प्रवक्ता सुभाष डाङ्गीले जानकारी दिनुभयो।
अब खेल समाचार। नेपालले आईसीसी अण्डर 19 विश्वकप एसिया छनौटमा लगातार दोस्रो जित हात पारेको छ। काठमाडौँको मूलपाने स्थित माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई 9 विकेटले पराजित गरेको हो। लगातार दोस्रो जितसँगै नेपालले 4 अंक बनाएको छ भने 2 खेलमा हार बेहोरेको ओमानको खाता खुलेको छैन। जितका लागि ओमानले दिएको 118 रनको सामान्य लक्ष्य पछ्याएको नेपालले 14.3 ओभरमा 2 विकेटको क्षतिमा लक्ष्य भेटायो। नेपालका लागि नीरज कुमार यादवले सर्वाधिक 46 रन बनायो भने साहिल पटेलले 43, कप्तान नरेन भट्टले अभिजित 12 र सन्तोष यादवले अभिजित 10 रनको योगदान गरे। नेपालको पहिलो विकेटका लागि नीरज र साहिलले 85 रनको साझेदारी गरेका थिए। बोलिङमा ओमानका सौम्य भविन सम्पतले 2 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले 38 ओभरमा सबै विकेटको क्षतिमा 117 रन बनाएको थियो। ओमानका लागि जित ब्रजेश शाहले सर्वाधिक 52 रनको योगदान दिए। नेपालले तेस्रो खेल बुधबार हङकङसँग खेल्नेछ। छनौटमा नेपाल, यूएई, अफगानिस्तान, हङकङ र ओमानको सहभागिता रहेको छ। काठमाडौँ रेजर्स एफसीले नेपाल सुपर लीगको प्ले अफ पुग्ने सम्भावना कायमै राखेको छ। दशरथ रंगशालामा सोमबार भएको खेलमा एफसी चितवनलाई 2-0 अन्तरले पराजित गर्दै काठमाडौँले प्ले अफ पुग्ने सम्भावनालाई जीवित राखेको हो। काठमाडौँको जीतमा बुकारी माने र अमरोड डियोपले गोल गरे। जीतसँगै काठमाडौँले 6 खेलबाट 8 अंक बनाएको छ। पराजित चितवनको 5 खेलबाट 7 अंक छ। 7 टोलीको सहभागिता रहेको लीगमा हाल साबिक विजेता ललितपुर सिटी एफसीले 11 अंक जोड्दै प्लेअफमा पुगिसकेको छ। 1 अंकसहित अन्तिम रहेको बुटवल लुम्बिनी प्लेअफ दौड़बाट बाहिरिसकेको छ। अब मौसम। आगामी 24 घण्टामा कोशी र मधेस प्रदेश लगायत देशका पहाड़ी भागका थोरै स्थानहरू र बाँकी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 28.8 न्यूनतम 13.5 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम तापक्रम 26.2 न्यूनतम 11.6 डिग्री सेल्सियस, वर्षा 0.8 मिलीमिटर, पोखराको अधिकतम तापक्रम 28.9 न्यूनतम 15.2 वर्षा 0.4 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम 31.9 न्यूनतम 16.5 वर्षा 7.8 मिलीमिटर र दिपायलको अधिकतम तापक्रम 33.8 न्यूनतम 16.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विक्रम सम्बतको नयाँ वर्ष 2082 आपसमा शुभकामना आदान प्रदान गरी मनाइँदै 11 लाख पर्यटक भित्याउने लक्ष्य सहित नगरकोट भ्रमण वर्ष 2082 प्रारम्भ। विद्यार्थी भर्ना अभियान आजदेखि शुरू, अभियान सफल पार्न सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान। नेपालमा वैदेशिक लगानी चालू आर्थिक वर्षको प्रथम 9 महिनामा झण्डै दोब्बरले वृद्धि। संक्रमण नियन्त्रण गर्न नसक्ने एन्टीबायोटिकका कारण विश्वभर 30 लाख बालबालिकाको मृत्यु भएको हुन सक्ने आशंका। र आईसीसी अण्डर 19 विश्वकप एसिया छनौटमा नेपालको लगातार दोस्रो जीत। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।